नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चारवटा प्रदेशमा एमाले र दुईवटामा माओवादी नेतृत्वमा प्रदेश सरकार बनाउने सहमति। प्रदेशमा एमालेबाट 70 र माओवादीबाट 30% मन्त्री नियुक्त गरिने।
प्रदेश नम्बर 6 को पहिलो प्रदेशसभा बैठक माघ 21 गते बस्ने। दुई नम्बर प्रदेशमा प्रदेशसभा सञ्चालनको आवश्यक तयारी शुरू।
रसुवाको रूप्सी पानीमा 100 वर्षमा पनि नहुने विकास। भूकम्पका कारण 2.5 वर्षमै पुनर्निर्माण गरिएको घर वातावरण र स्वास्थ्यका हिसाबले समेत उपयुक्त।
भान्सा कोठा अलग हुने भयो, सुत्ने रूमहरू अलग हुने भयो, छुट्टा छुट्टै भएको कारणले गर्दा चाहिँ स्वस्थ नै रहन्छौँ जस्तो लाग्छ।
भ्रष्टाचारको आरोपमा पक्राउ परेका साउदी राजकुमार थुनामुक्त। भ्रष्टाचारको अभियोग पुष्टि हुने प्रमाण फेला नपरेको दावी।
र क्रिकेटर सन्दीप लामिछानेले दिल्ली डेयर डेभिल्सबाट आइपीएल खेल्ने अस्ट्रेलियन ओपन टेनिसको उपाधि रोजर फेडररलाई।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा एमाले चारवटा प्रदेशमा र नेकपा माओवादी केन्द्रले दुईवटा प्रदेशमा सरकारको नेतृत्व गर्ने सहमति दुई दलले गरेका छन्। एमाले र माओवादीको एकता समन्वय समितिले गठन गरेको कार्यदलको आज बसेको बैठकले एमाले चारवटा र माओवादीले दुईवटा प्रदेशमा सरकारको नेतृत्व गर्ने सहमति गरेको हो। सहमति अनुसार प्रदेश नम्बर 1, 3, 4 र 5 एमालेको नेतृत्वमा सरकार बन्नेछ। यस्तै प्रदेश नम्बर 6 र 7 माओवादी नेतृत्वमा सरकार बनाउने सहमति भएको एमाले नेता सुभाष चन्द्र नेम्बाङले जानकारी दिनुभयो। एमाले प्रदेश नम्बर 1, 3, 6 र 7 सभामुख पाउने सहमति पनि बैठकमा भएको छ। माओवादीले भने प्रदेश नम्बर 4 र प्रदेश नम्बर 5 सभामुख पाउनेछ। एमालेका सभामुख भएका ठाउँमा माओवादीका र माओवादीका सभामुख भएका ठाउँमा एमालेका उपसभामुख हुनेछन्। मुख्यमन्त्री बाहेकका मन्त्रीहरूको बाँडफाँड गर्दा एमालेबाट 70% र माओवादीबाट 30% मन्त्री बनाउने सहमति भएको नेम्बाङले जानकारी दिनुभयो। प्रदेश सभाका सांसदको 7-11% मात्र मन्त्री बनाउने निर्णय पनि बैठकमा भएको छ। दुईवटा पार्टीका अध्यक्षले दिएका जिम्मेवारी अनुसार आफूहरूले पद बाँडफाँड गरेको नेता नेम्बाङले जानकारी दिनुभयो। यो सहमतिलाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड रहेको एकता समन्वय समितिले अनुमोदन गर्नेछ। दुवै अध्यक्षले आजै संयुक्त कार्यदलले गरेका निर्णय अनुसार नै अघि बढ़ने प्रतिबद्धता जनाएका थिए। ललितपुरमा आज दुई नेताबीच भएको भेटमा कार्यदलले गरेका निर्णय अनुसार नै अघि बढ़ने सहमति भएको छ। यस्तै दुई शीर्ष नेताबीच राष्ट्रिय सभामा वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन प्रयास गर्ने, त्यसका लागि सबै तह र तबकालाई संयुक्त निर्देशन दिने, स्थानीय तह र प्रदेशसभाका सदस्यलाई प्रभावकारी रूपमा चुनावमा सहभागी भएर वाम गठबन्धनका उम्मेद्वारको पक्षमा मत दिने वातावरण बनाउने सहमति पनि भएको थियो।
प्रदेश 6 को पहिलो प्रदेशसभा बैठक माघ 21 गते आइतबार बस्ने भएको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनालले शपथ लिएको 10 दिनपछि आज पहिलो बैठक आह्वान गर्नुभएको हो। प्रदेशसभाको पहिलो बैठक 21 गते दिउँसो 1 बजे क्षेत्रीय सिंचाई डिभिजन कार्यालयको सभाहलमा बस्ने भएको छ। प्रदेशसभाको बैठक यसअघि शैक्षिक तालिम केन्द्रको भवनमा बस्ने भनिए पनि मर्मत सम्भार नसकिएकाले पहिलो बैठक क्षेत्रीय विकास सिंचाई डिभिजन कार्यालयको सभाहलमा हुने भएको हो। यस्तै दुई नम्बर प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले माघ 21 गते हुने प्रदेश नम्बर 2 को पहिलो प्रदेशसभा बैठक बस्ने शैक्षिक तालिम केन्द्रको भवनको निरीक्षण गर्नुभएको छ। प्रदेश प्रमुख कायस्थले भोलि संसद सचिवालयबाट टोली आउने जानकारी गराउँदै टोलीसँग छलफल गरेर पहिलो बैठकको एजेण्डा र अधिवेशनलाई कसरी ऐतिहासिक बनाउने भन्ने विषयमा निर्णय लिने बताउनुभयो।
आज 6 नम्बर प्रदेशको प्रदेशसभा बैठक आह्वान भएपछि 1 नम्बर बाहेकका सबै प्रदेशमा प्रदेश संसदको पहिलो अधिवेशनको मिति टुङ्गो लागेको छ। प्रदेश नम्बर 2 को प्रदेशसभाको पहिलो बैठक आउँदो आइतबार जनकपुरमा रहेको शैक्षिक तालिम केन्द्रको सभाकक्षमा बस्नेछ। यस्तै प्रदेश नम्बर तीनको संसदको पहिलो अधिवेशन आउँदो बिहिबार हेटौँडाको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा र प्रदेश नम्बर चारको पहिलो अधिवेशन आउँदो 22 गते सोमबार नगर विकास प्रशिक्षण केन्द्रको भवन नदीपुर पोखरामा बस्नेछ। यसै गरी 5 नम्बर प्रदेशको पहिलो अधिवेशन बुटोल उद्योग वाणिज्य संघको सभाहल बुटोलमा र 7 नम्बर प्रदेशको पहिलो अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा आउँदो आइतबार बस्ने तय भइसकेको छ।
चुरे क्षेत्रको संरक्षणका लागि तयार गरिएको चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरु योजना प्रभावकारी कार्यान्वयन गर्न बजेटको अभाव भएको छ। राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले गुरु योजना अनुसार काम गर्न सरकारी बजेट अपर्याप्त भएपछि थप सहयोगका लागि साझेदार संस्थासँग छलफल गरिरहेको जनाएको छ। सरकारले चुरे क्षेत्रमा भइरहेको दोहन नियन्त्रण गर्न 2071 साउन 2 गते समिति गठन गरेको थियो। समितिले चुरे संरक्षणका विज्ञ टोली मार्फत स्थलगत अध्ययन तथा छलफल गरी तयार गरेको 20 वर्षीय गुरु योजना 2074 जेठ 4 गतेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको थियो। समितिका अध्यक्ष वीरेन्द्र यादवले चुरे कार्यक्रमका लागि यो आर्थिक वर्षमा झण्डै 10 अर्ब रूपियाँ बजेट आवश्यक पर्ने भए पनि झण्डै 2 अर्ब रूपियाँमा काम गर्नु परेकाले सोचे अनुसार काम हुन नसकेको बताउनुभयो। गुरु योजना पारित भएपछि त्यस अनुसारको काम गर्न अपुग बजेट जुटाउन विभिन्न दात्री निकाय र देशसँग विभिन्न चरणमा छलफल भइरहेको उहाँले बताउनुभयो। समितिले अहिले मोरङ धनुषा मकवानपुर रूपन्देही र कैलालीमा 5 क्लस्टर स्थापना गरी सम्बन्धित क्षेत्रका विज्ञसहित कार्यालय स्थापना गरेर चुरे अवस्थित 36 जिल्लामा संरक्षणका कार्यक्रम गरिरहेको छ।
नेपाल विद्युत प्राधिकरण र 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली ए को निर्माण कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी बीच विद्युत खरिद सम्झौता अर्थात पीपीएमा हस्ताक्षर भएको छ। ऊर्जा सचिव अनुकुमार उपाध्याय र नेपालका लागि कोरियन राजदूतको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत बोई सकले हस्ताक्षर गरेका हुन्। आयोजनाको अनुमानित लागत 20 अर्ब रूपियाँ छ। आयोजनाले आगामी सेप्टेम्बरभित्र वित्तीय व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ। निर्माण अक्टोबरबाट शुरू गरी 5 वर्षभित्र सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। माथिल्लो त्रिशुली एमा कोरियन कम्पनीहरू विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम आईएफसी र नेपाली लगानीकर्ताको लगानी रहनेछ। कम्पनीले पर्फर्मेन्स ग्यारेन्टी बापत 21 करोड 60 लाख रूपियाँ पनि जम्मा गरेको छ। विदेशी लगानीमा निर्माण हुने 100 मेगावाट भन्दा ठूला आयोजनासँग विदेशी ऋणको अंशका लागि अमेरिकी डलरमा भुक्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गर्ने नीति अनुसार यो पीपीए भएको विद्युत प्राधिकरणले दावी गरेको छ।
नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा दक्ष चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ। सुस्ता पश्चिमको बर्दघाटमा रहेको जिल्लाको एकमात्र अस्पतालमा दक्ष चिकित्सक नहुँदा साउनदेखि प्रसूति सेवा बन्द भएको हो। दक्ष चिकित्सक नहुँदा साधारण प्रसूति सेवा बाहेक शल्यक्रियाबाट प्रसूति सेवा दिन नसकिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिनुभयो। पटक पटक मन्त्रालय विभाग र परिवार स्वास्थ्य महाशाखा लगायत सबै निकायमा पत्रचार गरिए पनि दक्ष चिकित्सक पठाइएको छैन।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको 300 शैयाको भवन निर्माण सम्पन्न भएको छ। निर्माणको जिम्मा पाएको रसुवा कन्स्ट्रक्सन प्रालिका परियोजना व्यवस्थापक दिल्ली ढकालले भवन आउँदो शनिबारसम्म भवन प्रतिष्ठानलाई स्वास्थ्य प्रतिष्ठानलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। जुम्लामा बनेको भवन 76 करोड रूपियाँको लागतमा निर्माण गरिएको हो।
खोटाङको चिम्ची खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरिएको प्रहरीले पुष्टि गरेको छ। रूपाकोट मझुवा गढीकी ब्रिस्मा राईलाई 16 वर्षका जीवधन राईले माघ 10 गते बलात्कार गरेर खोलाको बगरमा गाडेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो। 10 गते बिहानदेखि ब्रिस्मा राई हराएपछि परिवारले खोजीका लागि प्रहरी कहाँ निवेदन दिएका थिए। राई विरूद्ध हाडनाता क्रडी र कर्तव्य ज्यान सम्बन्धी महल अन्तर्गतको मुद्दा दर्ता गरेर कार्यवाही थालिएको प्रहरीले जनाएको छ।
सञ्चालनमा रहेका कुल 29 वटा विमानस्थल मध्ये 11 वटा विमानस्थलको कमाई 1 करोड़भन्दा माथि रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सार्वजनिक गरेको सन् 2017 प्रतिवेदनका आधारमा सबैभन्दा धेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले 6 अर्ब 62 करोड़ रूपियाँ वार्षिक आमदानी गरेको छ। यस्तै झापाको चन्द्रगढ़ी विमानस्थलले 2 करोड़ 19 लाख, विराटनगर विमानस्थलले 5 करोड़ 64 लाख, तेन्जिङ हिलारी विमानस्थल सोलुखुम्बुले 1 करोड़ 86 लाख रूपियाँ आमदानी गरेका छन्। प्राधिकरणका अनुसार अरू 18 वटा विमानस्थलको कमाई कम हुँदा सञ्चालन खर्च जुटाउन समेत नपुग्ने अवस्था छ। सरकार र राजनैतिक दलले देशका विभिन्न ठाउँमा नयाँ नयाँ विमानस्थल खोल्ने तयारी गरिरहेका बेला सञ्चालनमा रहेका विमानस्थलको कमाई नै कमजोर देखिएको छ। अरू विमानस्थलको कमाई न्यून रहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमाईले नै अरू विमानस्थल पनि सञ्चालन गर्नुपर्ने बाध्यता समेत रहेको छ।
राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधि काँचो इट्टाको भकारी भण्डारणको विकास गरेको छ। अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा 20% अदुवा भण्डारणमै कुहिने भएपछि सल्यानको कपुरकोटमा रहेको केन्द्रले नयाँ प्रविधिको विकास गरेको हो। परम्परागत तरिकाबाट अदुवा भण्डारण गर्दा टुसा चाँडो उम्रिने, ढुसी लाग्ने तथा तौल घट्ने जस्ता समस्या थिए। ताजा अदुवामा 85% पानीको मात्रा हुने भएकाले अदुवा भण्डारण गर्दा सुक्ने, चाउरिने र छिट्टी टुसा आएर गुणस्तर घट्ने हुँदा सुरक्षित भण्डारणका लागि नयाँ प्रविधि काँचो इटाको भकारीमा भण्डारण गर्न सिफारिश गरिएको राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रका बाली वैज्ञानिक प्रमोद वाग्लेले जानकारी दिनुभयो। यो प्रविधि कोठाभित्र गरिने हुँदा घर बाहिर खाडल भण्डारण भन्दा सुरक्षित हुने र प्रत्येक वर्ष निर्माण खर्च पनि नलाग्ने वैज्ञानिक वाग्लेको भनाइ छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हाम्रो हिमालयन बैंक हाम्रो आफ्नो सबैलाई खुशी बनाउँदै सफलताको शिखर चुम्दै रमाउँदै छौ 25 औं वार्षिक उत्सवमा।
हिमालयन बैंक लिमिटेड।
हाइड्रोसिलको निशुल्क अपरेशन सम्बन्धी सूचना।
वीर अस्पताल काठमाडौँमा यही असार मसान्तसम्म हाइड्रोसिलको निशुल्क अपरेशन भइरहेकाले मौकाको फाइदा लिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
सम्पर्क समन्वय शाखा वीर अस्पताल, मोबाइल नम्बर 98511335551।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 4 प्रदेशमा एमाले र 2 माओवादी नेतृत्वमा प्रदेश सरकार बनाउने सहमति, प्रदेशमा एमालेबाट 70 र माओवादीबाट 30% मन्त्री नियुक्त गरिने, एक नम्बर बाहेक अरू सबै प्रदेशको पहिलो प्रदेशसभा बैठक आह्वान, 6 प्रदेशको बैठक माघ 21 बस्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। भूकम्पले आफन्त गुमाएका परिवार अहिले पनि शोकमा छन्। कैयौं मानिस अपाङ्गता भएर बाँचिरहेका छन् अनि कतिपयको बास टहरामै सीमित छ। तर रसुवाको कालिका गाउँपालिका रूप्सेपानीका बासिन्दालाई भने भूकम्प अवसर भएर भित्रिए जस्तो लागेको छ। भूकम्पले गर्दा 100 वर्षमा पनि अपेक्षा नगरेको विकासको काम 2.5 वर्षमै भएको छ। रसुवाको रूप्सेपानी पुगेर फर्केपछि पीटी लोप्सनको रिपोर्ट।
भूकम्पपछि रसुवाको माथिल्लो रूप्सेपानी गाउँमा एउटा घर मात्र ठाडो थियो। सिमेन्ट र रड लगाएर बलियोसँग बनाएको हुनाले गीता पौडेलको घर भने गाउँभरिकै घर माटोमा मिल्दा पनि ढलेको थिएन। गाउँका सबै घर ढलेपछि माथिल्लो रूप्सेपानीका गोविन्द पौडेललाई लागेको थियो अब विकासको दृष्टिकोणले 50 वर्षपछि धकेलिने भयो, गरिबी बढ्ने भयो। तर यसको ठिक विपरीत भूकम्पले गर्दा रूप्सेपानीमा 100 वर्षमै नहुने विकास 2.5 वर्षमै सम्भव भएको छ।
यो अहिलेको संरचना कहिले पनि हुँदैन थिए, किनभने एउटा बन्दै गर्थे अर्को भत्किँदै गर्थे, 100 वर्ष पछाडिसम्म यस्तो पक्की संरचना हाम्रो देख्ने पाउँथेनौँ। अहिले पक्की संरचना बनेका छन्। अब लोड बेरिङ सिस्टमले घर बनाउने, पिलर सिस्टमले घर बनाउने, एकैचोटि गाउँको बस्ती विकास हुने, एकैचोटि गाउँ सबै घर एकैचोटि बनाउने, सबै नमुना घर बन्ने, यो चाहिँ हाम्रो भूकम्पको एउटा कारण हो। यो भूकम्प नगा भए हामीले एकैचोटि यो सबै एउटा अभियानको रूपमा, आन्दोलनको रूपमा घर बन्दैन थिए।
असुरक्षित घरले आफ्नै ज्यान लिँदो रहेछ भन्ने चेत खुलेर अहिले सबैले भूकम्प प्रतिरोधी घर बनाएका छन्। भूकम्प नगएको भए यस्तो बलियो संरचना कहिल्यै पनि बन्ने थिएन। बलियो घर बनेपछि रूप्सेपानीकी सीतादेवी पौडेलको मनबाट घरले थिचेर मरिन्छ भन्ने सोच हटिसकेको छ।
अब पहिला यस्तो संरचना बनाइन्थेन, अहिले भूकम्पले गर्दा यति राम्रो बन्यो। मरिँदैन सर अब त थिचिएर चाहिँ मर्दैन यस्तैले थिचेर त भइहाल्छ भने यस्ताले काट्ने ओर्ने होला मर्नै मर्ने होइन अब यसै गयो भूकम्प त्यसै गयो हामीले राम्रो घर बनाऊ यही छ रमाइलो अब
भूकम्प प्रतिरोधी मात्र होइन रूपसे पानीका बासिन्दाले स्वास्थ्य तथा वातावरणीय पक्षलाई पनि ध्यान दिएर घर बनाएका छन् पहिले ठूलो घर भए पनि सबै सोलो डोलो बनाइन्थ्यो तर अहिले भान्सा कोठा भण्डार कक्ष पूजा कोठा बैठक कोठा र सुत्ने कोठा अलग अलग बनाइएको छ यसले घरैभरि धुवा नफैलिने र किरा फट्याङ्ग्रा र घुन पुतलाको प्रसार पनि नहुने भएकाले मानिस पनि स्वस्थ रहने ठाकुर पौडेलको अनुमान छ
पहिला अन्न भण्डारदेखि अब भान्सा कोठा सुत्ने रुमहरू एकै ठाउँमा हुन्थ्यो भनेदेखि त्यो कारणले गर्दा हामी यसै रोगिनी छौँ जस्तो महसुस भयो अहिले चाहिँ अब अन्न भण्डार एकतिर भयो भने त्यहाँ अब किरा फट्याङ्ग्रा घुनपुतलाहरू पनि केही यता नआउने भए भान्सा कोठा अलग हुने भयो सुत्ने रुमहरू अलग हुने भयो सबैलाई आफ्नो छुट्टा छुट्टै भएको कारणले गर्दा चाहिँ यो चाहिँ राम्रो व्यवस्थापन हो रहेछ भन्ने पनि महसुस भयो यसले गर्दा हामी स्वस्थ नै रहन्छौँ जस्तो लाग्छ सर किचन अलग भएपछि धुवा अर्को पाटोमा जाने भयो अरू रुमहरूमा चाहिँ प्रदूषण भएन त्यो कारणले गर्दा हामी यसै स्वस्थ भयौँ
पुरानो घर भत्किएर नयाँ बनाइरहेकाहरूका लागि घरको संरचना सुधार गर्ने यो एउटा ठूलो अवसर हो घर भूकम्प प्रतिरोधिता हुनै पर्छ नै यसका साथै भान्सा कोठा सुत्ने कोठा पूजा कोठा र भण्डार कोठा समेत छुट्टा छुट्टै र सबैतिर घाम छिर्ने बनाउन सके घरको बनावटकै कारण रोगी भएर बाँच्नुपर्ने थिएन
फेसबुक मार्फत संकलन गरिएको सहयोग रकमबाट पर्वतमा एक परिवारका लागि नमूना घर बनाइएको छ भूकम्पपछि पर्वतको महाशिला गाउँपालिका एक होस्राङदीमा 80 वर्षीय रणकुमारी थापासहित अपाङ्गता भएका रणबहादुरको परिवार गोठमा बस्दै आएको थियो स्थानीय युवा दिनेश गुरूङले उनीहरू कष्टकर रूपमा गोठमा बसेको तस्विर फेसबुकमा राखेपछि 4 लाख रूपियाँ सहयोग उठाएर बनाइएको घर आज रणबहादुरलाई हस्तान्तरण गरिएको हो घर निर्माणका लागि रूपन्देही घर भई हङकङमा बस्ने हिरा थापाले 3,75,000 रूपियाँ सहयोग गर्नुभएको थियो 80 वर्षीय रणकुमारी थापाको भन्दै गोठमा बस्दा बस्दै निधन भइसकेको
रामेछापमा नक्कली छोरा बनाएर नागरिकता दिलाउन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ खाँडादेवी गाउँपालिका 2 राकाथुम लुबुका विनोद माझीले नक्कली छोरा बनाई नागरिकताको सिफारिस लिन खोज्दा वडा कार्यालयबाट नै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ विनोदले आफ्नै छोरा भनेर नागरिकताको सिफारिस लिन खोजेको र शंका लागेर सोधखोज गर्दा उनले नक्कली नागरिकता दिलाउन खोजेको भेटिएपछि प्रहरीलाई खबर गरेर पक्राउ गरिएको वडा अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिनुभयो
यस्तै झण्डै 50 किलो चरेस सहित रोल्पाको घरती गाउँबाट 2 पक्राउ परेका छन् रोल्पाको माडी गाउँपालिका 3 घरती गाउँ बजारबाट थवाङ गाउँपालिका 3 22 वर्षका शेरबहादुर बुढा र प्रश्न बुढालाई आज बिहान चरेससहित पक्राउ गरिएको रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनुभयो
हुम्लाको सर्के गाउँपालिका वडा नम्बर 7 रोडीकोट कार्कीबाडामा आगलागी हुँदा 12 जलेर नष्ट भएका छन् आगलागीबाट खड्ग कार्की जयबहादुर कार्की र शेरबहादुर कार्कीका घरमा राखिएको घाँस पनि जलेको छ आगो प्रहरी चौकीका जवान र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको वडाध्यक्ष कृष्णबहादुर जोशीले जानकारी दिनुभयो
शिक्षकको पर्याप्त दरबन्दी नहुँदा डोटीको एक विद्यालयमा 300 विद्यार्थीलाई 3 शिक्षकले पढाउनु पर्ने बाध्यता आएको छ दिपायल सिलगढ़ी नगरपालिकाको वडा नम्बर 5 बागठाटामा रहेको महेन्द्र आधारभूत विद्यालयका 300 विद्यार्थी पढाउन जम्मा 3 मात्रै शिक्षक छन् डोटीमा धेरै विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा निकै कम शिक्षक रहेका छन् भने केही विद्यालयमा भने विद्यार्थी भन्दा शिक्षक धेरै पनि रहेका छन्
ओखलडुङ्गाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर 4 महादेव आधारभूत विद्यालयमा तामाङ भाषामा पठन पाठन शुरू भएको छ तामाङ जातिका विद्यार्थीको बाहुल्यता रहेको महादेव आधारभूत स्कूल र वडा कार्यालयको संयुक्त पहलमा तामाङ मातृभाषामा कक्षा शुरू गरिएको हो मातृभाषाको संरक्षण र विकास गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ 5 पढाइ हुने विद्यालयमा तामाङ भाषा पढाउने छुट्टै शिक्षक राखिएको वडा अध्यक्ष कमल न्यूपाणेले बताउनुभयो
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
सेवा शुभारम्भ
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ
विशेषताहरू
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा
मोडुलर अपरेशन थिएटर
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था
सिटी स्क्यान सेवा
24 घण्टा चिकित्सकीय सेवा
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62। वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आज 65 विश्व कुष्ठरोग निवारण दिवस। कुष्ठरोगका बारेमा सचेतना जगाउन विभिन्न कार्यक्रम गरिएका छन्। जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाउने गरिन्छ। विश्वमा वर्षेनी 2 लाख र नेपालमा झण्डै 3,000 नयाँ बिरामी देखिने गरेका छन्। वर्षेनी थपिने बिरामी कुष्ठरोग निवारणको मुख्य चुनौती रहेको कुष्ठरोग निवारण महाशाखाले जनाएको छ।
झापाको कचनाकबल गाउँपालिका वडा नम्बर 3 जंगली हात्तीले 4 जनाको घर भत्काइदिएको छ। गैराती चारकोसे झाडीबाट आएका 7 हात्तीको झुण्डले वडा सदस्य धनलाल राजवंशी सहित गंगा राजवंशी, चिरण राजवंशी र सिजुवा राजवंशीको घर भत्काइदिएको हो।
नेपाल दर्पणमा अब विदेशका खबर। भ्रष्टाचारको आरोपमा 3 महिना अघि पक्राउ परेका साउदी अरेबियाका राजकुमार थुनामुक्त भएका छन्। साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले शुरू गरेको भ्रष्टाचारीहरूको कार्यवाहीको क्रममा पक्राउ परेका अर्बपति राजकुमार अल बालिद बिन तलाल थुनामुक्त हुनुभएको हो। अर्बपति राजकुमार तलालका साथै अरू व्यक्ति पनि थुनामुक्त भएका समाचार संस्था एएपीले जनाएको छ। भ्रष्टाचारको अभियोगपछि थुनामुक्त हुने पछिल्लो शक्तिशाली व्यक्तिमा राजकुमार तलाल रहनु भएको थियो। उहाँलाई राजधानी रियादको एक सुविधा सम्पन्न होटलमा थुनामा राखिएको थियो। उहाँमाथिको अभियोग प्रमाणित नभएपछि थुनामुक्त गरिएको हो। थुनामुक्त भएपछि तलालले भ्रष्टाचार विरोधी कार्यवाही शुरू गरेका युवराज मोहम्मद बिन सलमानको आफूले समर्थन गर्ने बताउनु भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टीमका युवा सदस्य सन्दीप लामिछानेले इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट खेल्ने पक्का भएको छ। आईपीएलको बोलकबल अर्थात अक्सनमा उनलाई दिल्ली डेयर डेभिल्सले आज 20 लाख भारूमा अनुबन्ध गरेको छ। सन्दीप आईपीएलमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेका छन्। यसअघि शक्ति गौचनले राजस्थान रोयल्सका लागि ट्रायल दिएको भए पनि उनी अनुबन्ध हुन सकेका थिएनन्। सन्दीपलाई किनेको दिल्लीले सन्दीपलाई आफ्नो क्लबबाट खेलाउन पाउनु निकै खुशीको कुरा भएको ट्विटर मार्फत बताएको छ। 2 वर्ष अघि 19 वर्ष मुनिको विश्वकप क्रिकेटमा आयरल्याण्ड विरूद्ध ह्याट्रिक गरेपछि लेग स्पिनर सन्दीपको विश्वभर चर्चा भएको थियो। नवलपरासीमा स्कूल पढ्दा पढ्दै प्रशिक्षक राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पाचोर भएको ट्यालेन्ट हन्टमा पुगेका सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षणका लागि काठमाडौँ झिकाएका थिए। त्यसपछि उनी 16 वर्ष मुनिको 19 वर्ष मुनिको टोलीमा रहँदै राष्ट्रिय टोलीमा पनि अटाएका छन्। भारतीय रेलवेमा कार्यरत पितासँगै भारतमै हुर्केका सन्दीपले ब्याट र बल समाउन भारतमै सिकेका हुन्। अस्ट्रेलियाली क्रिकेट टोलीका पूर्व कप्तान माइकल क्लार्क समेत सन्दीपको बलिङ शैलीबाट प्रभावित भएका छन्। क्लार्ककै निमन्त्रणामा सन्दीपले अस्ट्रेलियामा अभ्यास गर्ने र स्थानीय लीग खेल्ने अवसर पाएका थिए।
मेरो पनि भन्नु छ।
सन्दीप लामिछाने आईपीएलका लागि दिल्ली डेयर डेभिल्सबाट, किरण चेम्जोङ आई लिगमा मिनेर्भाबाट र विमल मोहन बगानबाट खेल्ने समाचारमा धेरै साथीहरूले प्रतिक्रिया दिनुभएको छ। आज हामीले यिनै विषयमा आएका प्रतिक्रिया लिएका छौं।
पुष्कर मल्ल ट्विटरमा लेख्नुहुन्छ, सन्दीप दिल्लीबाट, किरण चेमजोङ मिनेर्भा र विमल मोहन बगानबाट खेल्ने सुन्दा साह्रै खुसी लागेको छ। सन् 2018 नेपाली खेलाड़ीको लागि सुखद रहने भयो। अनुबन्ध मात्र होइन, नेपाली खेलाड़ीको प्रदर्शन पनि सम्झना लायक बनोस्, शुभकामना।
दिनेश वरिष्ठ भट्टराई नाम राखेका साथी लेख्नुहुन्छ, आईपीएल जस्ता प्रतियोगितामा अनुबन्ध हुनु नै हाम्रो लागि खुशीको कुरा हो। आईपीएलले सन्दीपको प्रदर्शनमा थप निखार त आउने नै छ, नेपालको नाम विश्वभर फैलने अवसर पनि जुटेको छ।
शंकर भट्टराई फेसबुकमा लेख्नुहुन्छ, अब्बल भएकैले सन्दीप आईपीएलमा अनुबन्ध भए। आईपीएलमा सन्दीप जस्ता धेरै खेलाड़ी अनुबन्ध भएका छन्, तर अन्तर्राष्ट्रिय मीडियामा चाहिँ सन्दीपको चर्चा हुनु पनि हामी नेपालीको लागि खुशीको खबर हो। अब खेलमा विश्वको नाम चलेका खेलाड़ीहरूलाई सन्दीपले नै आउट गरेको हेर्ने धोको छ, सन्दीपलाई शुभकामना।
जयराम दाहाल लेख्नुहुन्छ, एउटा खेलाड़ी आईपीएलमा अनुबन्ध हुँदा सारा देश नै रमाइरहेको छ। खेल र खेलाड़ी भनेका देशलाई एकताको सूत्रमा बाँध्ने डोरी पनि हुन्। सरकारले यो कुरालाई ध्यान दिएर खेलका संरचना बढ़ाउन जरूरी छ।
अनि सरोज रिजाल उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, सन्दीपको आईपीएल यात्रालाई धेरैले 20 लाख भारूसँग दाँजेको पनि देखियो, तर सन्दीप र हामी नेपालीको लागि आईपीएल यात्रा रूपियाँमा दाँज्न मिल्दैन। नेपाली खेलाड़ी पहिलो पटक आईपीएल खेल्दैछन्, यसैमा खुशी बनौ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र सुजाता खत्री। फेरि पनि क्रिकेटकै प्रसंग। नेपाली क्रिकेटको विवाद समाधानका लागि आज बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी र नेपाली सल्लाहकार समिति तथा सल्लाहकार समिति अर्थात नेपाली क्रिकेट पदाधिकारी बीचको बैठक बिना निष्कर्ष टुंगिएको छ। नेपाल क्रिकेट संघ क्यानको विधान संशोधनमा असन्तुष्टि जनाएको आईसीसीका प्रतिनिधि र नेपाली क्रिकेट पदाधिकारीले आआफ्ना अडान नछाडेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो। बैठकमा क्यानका निर्वाचित अध्यक्ष चतुरबहादुर चन्द्र, महासचिव अशोकनाथ प्याकुरेलले 5 बुधमा मात्र संशोधन गरेको भन्दै अडान राखेका थिए, तर आईसीसीका प्रतिनिधिले त्यसमा सहमति नजनाएपछि भोलि फेरि बैठक बस्ने भएको छ।
धरान फुटबल क्लब आहारा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। पोखरा रंगशालामा आज भएको दोस्रो क्वार्टर फाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा 5-4 हराउँदै धरान अन्तिम चारमा पुगेको हो। निर्धारित र अतिरिक्त समयको खेल 1-1 बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। भोलि हुने तेस्रो क्वार्टर फाइनलमा थ्री स्टार क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब बीच प्रतिस्पर्धा हुनेछ।
पुरूष एकलतर्फको अस्ट्रेलियन ओपन टेनिसको उपाधि रोजर फेडररले जितेका छन्। आज भएको फाइनलमा क्रोएसियाका मरिन सिलिकलाई पराजित गर्दै स्वीडेनका फेडररले उपाधि जितेका हुन्। 6 अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका उनको यो 20 ग्रान्डस्ल्याम उपाधि हो।
भर्खरैको खबरमा रोजर फेडरर स्विजरल्याण्डका हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौं। अब फेरि एउटा क्रिकेटको खबर। अस्ट्रेलियासँगको 5 एकदिवसीय क्रिकेटमा इंल्याण्ड विजयी भएको छ। इंल्याण्डले दिएको 260 रनको लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलिया 247 रनमै अल आउट भएपछि इंल्याण्ड 12 रनले विजयी भएको हो। पर्थमा यसअघि पहिला ब्याटिङ गरेको इंल्याण्डले निर्धारित 50 ओभरमा 259 रन बनाएको थियो। आजको जितसँगै यसै श्रृंखला अन्तर्गतको एक दिवसीय क्रिकेट श्रृंखला पाउना टोली इंग्ल्याण्डले 4-1 जितेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
4 प्रदेशमा एमाले र 2 माओवादी नेतृत्वमा प्रदेश सरकार बनाउने सहमति। प्रदेशमा एमालेबाट 70 र माओवादीबाट 30% मन्त्री नियुक्त गरिने।
प्रदेश तहको पहिलो प्रदेशसभा बैठक माघ 21 गते बस्ने। 2 प्रदेशमा प्रदेशसभा सञ्चालनको आवश्यक तयारी शुरू।
रसुवाको रूप्से पानीमा 100 वर्षमा पनि नहुने विकास। भूकम्पका कारण 2.5 वर्षमै पुनर्निर्माण गरिएको घर वातावरण र स्वास्थ्यका हिसाबले समेत उपयुक्त।
भ्रष्टाचारको आरोपमा पक्राउ परेका साउदी राजकुमार थुनामुक्त। भ्रष्टाचारको अभियोग पुष्टि हुने प्रमाण फेला नपरेको दावी।
र क्रिकेटर सन्दीप लामिछानेले दिल्ली डेयर डेभिल्सबाट आईपीएल खेल्ने अस्ट्रेलियन ओपन टेनिसको उपाधि रोजर फेडररलाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।